नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभर एकैसाथ प्रसारण भइरहेको बाह्रदशी खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। आजको बाह्रदशी खबरमा हामी नेकपा एमाले कोशी प्रदेश कमिटिका सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलसँग कुराकानी गर्न गइरहेका छौँ। झापाको निर्वाचन क्षेत्र नम्बर 3 बाह्रदशी लगायतका क्षेत्रहरूमा भइरहेका विकास निर्माणका काम नेकपा एमाले अहिले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान लगायतका विषयमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। सोम सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद गणेश सर।
अहिले कुरा सुरु गरौँ। यहाँ चाहिँ 5 वर्षसम्म जिल्ला समन्वय समिति झापाको प्रमुखका रूपमा सबै पालिकाहरूको विकास निर्माणका कामहरूको अनुगमन गर्नुभयो, मूल्याङ्कन गर्नुभयो, जनप्रतिनिधिले गरेका कामहरूको बारेमा चाहिँ अध्ययन गर्नुभयो, सबैलाई समन्वय पनि गर्नुभयो। अहिले यहाँ पार्टीको नेताका रूपमा हुनुहुन्छ र पार्टीको भूगोलको जिम्मा लिएर काम पनि गरिरहनु भएको छ। जनप्रतिनिधिहरूले काम चाहिँ नागरिकलाई सन्तुष्ट बनाउने गरी गरेनन् भन्ने गरीको गुनासो सुनिन्छ, यथार्थ के पाउनु भएको छ?
अब सबैभन्दा बढी जनताको बिचमा जनताले समाउँदा समाउने देखिने भेटिने ठाउँका जनप्रतिनिधि स्थानीय तहको जनप्रतिनिधि बखाउँदा सबै जनप्रतिनिधिहरू सबै जनताका बिचमा जुनसुकै बेला उपलब्ध हुने र कोही कोही बेला एकाध बेलामा जनप्रतिनिधि उपलब्ध नहुँदा जनताको गुनासो आउनु त्यो स्वाभाविक हो। जनताले सकेसम्म मेरो प्रतिनिधि तत्काल भेटियोस् भन्ने अपेक्षा गर्न सक्छ, मेरा सबै खाले समस्याहरूको समाधान जनप्रतिनिधि मार्फत होस् भन्ने कुरा अपेक्षा गर्छ। त्यसो हुँदा त्यो हिसाबले भनेको बेला भेट नहुँदा अलिअलि गुनासोहरू आउँछ। मूल रूपमा स्थानीय सरकारले जे खालका कामहरू गर्नुपर्ने थियो मूलत त्यो क्षेत्रमा कामहरू भएको देखिन्छ, जुन ढङ्गले उसले काम गर्नुपर्ने हो त्यो काम भएको देखिन्छ। तर स्थानीय सरकारलाई अझै जसरी प्रभावकारी बनाउन सकिन्छ, अझै धेरै जनताका समस्याहरू समाधान गर्नका लागि जुन ढङ्गले परिचालित स्थानीय सरकार परिचालित हुनुपर्ने हो त्यही रूपमा पूर्ण रूपमा भएको चाहिँ छैन भन्ने मलाई लाग्छ।
नेकपा एमालेका जनप्रतिनिधिहरू अधिकांश हुनुहुन्छ, नेकपा एमालेका जनप्रतिनिधिहरूलाई पार्टीले चाहिँ हिजोसम्म पार्टीको काम यो काम यसरी गर्नुपर्छ भएन भनेर अभियन्ताका रूपमा काम गर्दै गरेका, पार्टी कार्यकर्ताका रूपमा काम गर्दै गरेका मान्छे चाहिँ चुनाव जित्ने बित्तिकै तत्काल विज्ञ भइहाल्छन्, उनीहरूले काम गर्न जान्नुपर्छ भने जस्तो छ। उनीहरूलाई तालिम कहिले के गर्ने कसरी गर्ने भन्ने गरेको कुरा पार्टीले पनि सिकाएन भन्छन् नि।
सामान्यतया नेकपा एमालेका कार्यकर्ताहरू जनताका दैनिक समस्याहरू समाधानका लागि हिजो पनि पहल गरिरहेका नेता कार्यकर्ताहरू हुन्। जो नेताहरू हिजो स्थानीय तहको या विभिन्न जिम्मेवारीमा सार्वजनिक जिम्मेवारीमा हुनुहुन्थ्यो उहाँहरू पनि जनताका दैनिक समस्याहरू समाधानका लागि तत्कालीन सरकारसँग, तत्कालीन स्थानीय सरकार, तत्कालीन सङ्घीय प्रदेश, जुनसुकै तहको सरकारसँग समस्या समाधानका लागि पहल गरिराखेको, पलकदमी लिइराखेको नेता कार्यकर्ता भएको हिसाबले एक ढङ्गले भन्नुहुन्छ नेकपा एमालेका कार्यकर्ता त्यो क्षेत्रमा स्थानीय विकासका सन्दर्भमा, स्थानीय जनताका समस्याका सन्दर्भमा उनीहरू एक ढङ्गले विज्ञ नै हुन्। अब सँगसँगै त्यो विज्ञतालाई अझै निखार्ने काममा पार्टीले थप निर्वाचित भइसकेपछि, जनप्रतिनिधि भइसकेपछि उहाँहरूलाई आवश्यक दिनुपर्ने तालिमहरू, उहाँहरूको क्षमता विकासका लागि दिनुपर्ने त्यसका लागि ध्यान दिनुपर्छ। र मलाई के लाग्छ भने अघिल्लो पटक जुन बेला हामी निर्वाचित भएका थियौँ 74 स्थानीय तहको निर्वाचनबाट, म जिल्ला समन्वय समिति निर्वाचित हुँदाको जुन जिल्लाको टिम थियो, नेकपा एमालेको जुन टिम थियो, त्योभन्दा अहिले निर्वाचित भएर आएको 1 वर्षपछि पार्टीले आफ्ना जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने, उनीहरूले गरेको कामलाई नियमित अनुगमन गर्ने, मूल्याङ्कन गर्ने र त्यसलाई प्रभावकारी बनाउने कुरामा पहिलो कार्यकालको तुलनामा यसमा अलिक बढी भएको मैले देख्छु। अहिले पनि पार्टीको स्थानीय तह विभाग छ, त्यो विभागले जनप्रतिनिधिहरूको कामको नियमित अनुगमन गरिरहेछ, मूल्याङ्कन गरिरहेछ र उनीहरूलाई थप सहजीकरण गर्ने, प्रशिक्षण गर्ने कामहरू त्यो राष्ट्रिय स्तरमा पनि भइरहेको छ, प्रादेशिक स्तरमा र जिल्ला स्तरमा त्यो खालको कामहरू भइरहेको छ। तर यसलाई जुन अघि पनि मैले भने जुन गतिका साथ यसलाई ध्यान दिनुपर्ने हो, त्यो गति पुगेको छैन भने त्यसलाई हामी अगाडि अझै गतिका साथ अगाडि बढाउँछौँ। र मैले के आग्रह गर्न चाहन्छु भने हामीले नीतिगत रूपमा नै स्थानीय तहमा स्थानीय तहको सभादल बनाएर त्यो सभादल मार्फत चाहिँ काममा एकरूपता दिने कुरा र जनप्रतिनिधिहरूले गरेको कामसँग पार्टीको सहयोग जुटाउने संरचनाको रूपमा स्थानीय सभादल बनाउन र त्यो सभादलको माध्यमबाट पार्टीको सहयोग स्थानीय तहको काममा सहयोग जुटाउने गरेको जुन संरचना बनाइएको छ त्यो संरचनालाई हामी प्रभावकारी बनाउँदै उहाँहरूको क्षमता उहाँहरूको योग्यता प्रदर्शित हुने परिस्थिति निर्माण गर्न चाहन्छौँ र त्यस दिशातर्फ अहिले काम भइरहेको छ भन्ने मलाई लाग्छ।
अर्को एउटा चाहिँ समस्या छ भन्छन् नि, फेरि मेयर उपमेयर अध्यक्ष उपाध्यक्षहरू वडाध्यक्षहरू जो निर्वाचित हुनुभएको छ स्थानीय तहमा, त्यो चाहिँ सबै पार्टीमा निर्वाचित भइसकेका मान्छेले पार्टीको कमिटीमा मात्रै काम गर्ने मान्छेलाई चाहिँ यो काम गरौँ यो योजना बनाऊ यसरी अगाडि बढौँ भन्दाखेरि चाहिँ नपत्याइदिने कुरा नसुनिदिने गरेको समस्या चाहिँ थुप्रै छ भन्छन् नि, यथार्थ हो?
अब कतिपय ठाउँमा तालमेलको अभाव हुनसक्छ होइन, तालमेलको अभाव हुनसक्छ। एउटा स्वाभाविक रूपमा जनप्रतिनिधि भइसकेपछि जनप्रतिनिधिले सबै खाले जनताको कुरा सुन्नुपर्छ, सबै खाले जनताको समस्या समाधान गर्नपर्छ। अब पार्टीको नेता कार्यकर्ताहरू भइसकेपछि स्वाभाविक रूपमा मेरो पार्टीको मात्रै पार्टीको कार्यकर्ताहरूको मात्रै कुरा सुनिदिए हुन्थ्यो जनप्रतिनिधिले भन्ने बुझाइ हुनसक्छ। त्यसका बिचमा अलिअलि चाहिँ अन्तर्विरोधहरू हुनसक्छ, त्यसलाई हामीले आवश्यक तालमेल गरेर लिएर जानुपर्छ। फेरि पनि पार्टीले काम गरे भनेको, पार्टी नेता कार्यकर्ताले काम गरे भनेको आम जनताको समस्याहरू समाधानका लागि पलकदमी गर्ने हो। त्यसो हुँदा पार्टीमा मात्रै काम गरिरहेका कार्यकर्ता नेता कार्यकर्ताहरू र जनप्रतिनिधिहरूको समुच्च रूपमा सबैले गर्ने काम भनेको आम जनताको हितका लागि काम गर्ने हो। त्यसो हुँदा त्यसलाई एकीकृत ढङ्गले सामूहिक रूपमा बसेर योजनाहरू निर्माण गर्ने र त्यो योजनामा जनप्रतिनिधिहरूलाई पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने हो भने यो यी खालका अन्तर्विरोधहरू हल हुन्छ मलाई लाग्छ। त्यो खालको अन्तर्विरोध एकदमै धेरै चरम रूपमा छ भने त लाग्दैन, सामान्य ठाउँमा केही ठाउँमा ती खालका समस्याहरू आएका होलान्, कार्यकर्ताले चाहिँ जो जनप्रतिनिधिको रूपमा हुनुहुन्न उहाँहरूले भनेको कुरा जनप्रतिनिधि सुन्दै नसुन्दिने भन्ने तहमा त छैन, तर जुन मात्रामा सुन्न पर्ने त्यो अलिक कम भाव होला भन्ने लाग्छ। त्यसमा कतिपय जनप्रतिनिधिहरूको सीमाभित्र चाहिँ जुन सीमा दायरा छ त्यो दायराका कारणले गर्दा पनि त्यो दायरा नबुझेर पनि अलिअलि समस्या भएको हुनसक्छ। त्यो दायरा हामीले पार्टी कार्यकर्ताहरूलाई बुझाउन जरुरी छ, जो जनप्रतिनिधिको रूपमा काममा हुनुहुन्न उहाँलाई पनि त्यो जनप्रतिनिधिहरूको सीमा र दायराहरू यो दायराभित्र रहेर उहाँहरूले काम गर्नुपर्ने हुन्छ है भन्ने कुरालाई कार्यकर्ता तहमा पनि बुझाउन जरुरी छ भने पार्टीका नीति निर्देशनहरूलाई नीतिगत निर्देशनहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा जनप्रतिनिधिहरूलाई पनि थप बुझाउन र उहाँहरूलाई त्यसका बारेमा प्रशिक्षित गर्न जरुरी छ। त्यो ढङ्गले नै मैले अघि आग्रह गरेँ, हाम्रो स्थानीय तहदेखि पालिकादेखि जिल्ला प्रदेश हुँदै केन्द्रीय केन्द्रसम्म स्थानीय तहको कामलाई हेर्ने गरेको हाम्रो पार्टीको छुट्टै संरचना छ स्थानीय तह विभाग। त्यसमा स्थानीय तह विभागले चाहिँ जनप्रतिनिधिहरूलाई त्यस ढङ्गले नै जहाँ हामीसँग जनप्रतिनिधिहरू हुन्छ त्यो ठाउँमा जनप्रतिनिधिलाई व्यवस्थित गर्ने परिचालित गर्ने कुरामा पार्टीको तर्फबाट आवश्यक सहयोग समन्वय गर्नेछ। जहाँ हाम्रा जनप्रतिनिधिहरू हुनुहुन्न त्यो ठाउँमा पनि स्थानीय जनताका समस्याहरू को सङ्कलन गरेर त्यो समस्या समाधानका लागि जनप्रतिनिधिमूलक निकाय हामी स्थानीय सरकारमा छैनौँ भने स्थानीय सरकारसँग पहलकदमी गर्ने र त्यो कामको अगुवाई गर्ने काम स्थानीय तह विभागले हरेक पालिकामा गर्नेछ।
अहिले सोम सर तपाईँ चाहिँ भूगोलका हिसाबले हल्दीबारी र बारादशी भद्रपुरको एउटा वडा होइन
भएको निर्वाचन
बिर्तामोडको 10 नम्बर वडा समेत भएको निर्वाचन क्षेत्र प्रदेश निर्वाचन क्षेत्रको इन्चार्जका रूपमा भूगोलमा जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ। त्यो क्षेत्रमा भएका जनप्रतिनिधिहरू जस्तो बारादशीमा अध्यक्ष र उपाध्यक्ष मात्रै हुनुहुन्छ, बहुमत कार्यपालिकामा बहुमत अर्को ढङ्गको छ, हल्दीबारीमा जनप्रतिनिधिहरूको चाहिँ एकदमै न्यून उपस्थिति छ एमालेको, यो गरेको अवस्थामा बिर्तामोडकै 10 नम्बर वडामा पनि एमालेका जनप्रतिनिधिहरूको न्यून उपस्थिति छ, त्यहाँ चाहिँ जनप्रतिनिधिहरूलाई जनताको काम गराउनका लागि नेकपा एमाले कस्तो भूमिका निर्वाह गर्दैछ, कसरी काम गर्दैछ?
मूलत हामीले अघि पनि मैले भने जहाँ हाम्रा नेकपा एमालेकै जनप्रतिनिधिहरू छन् उहाँहरू लाई पार्टीको तर्फबाट नीतिगत निर्देशन हुन्छ, नीतिगत हिसाबले उहाँहरूलाई कसरी काम गर्ने भन्ने कुरामा पार्टीको आवश्यक सहयोग समन्वय हुन्छ। जस्तो बारादशीको हामीसँग बारादशीमा एउटा वडामा वडादशी सहित सिङ्गो टिम छ भने अरू बाँकी वार्डमा हाम्रो जनप्रतिनिधिहरू करिब हुनुहुन्न भने पनि हुने स्थिति छ वडाका हिसाबले, पालिकामा अध्यक्ष उपाध्यक्ष हुनुहुन्छ नै। त्यसमा जहाँ हाम्रो चाहिँ पार्टीका नेता कार्यकर्ताहरूले निर्वाचित हुनुभएको छ उहाँहरूलाई नीतिगत रूपमा पार्टीले अगुवाई गर्छ, नीतिगत रूपमा निर्देश गर्छ र अरू ठाउँहरू जस्तो हल्दीबारीमा हामीसँग अध्यक्ष उपाध्यक्ष पनि हुनुहुन्न र एउटा वडामा सिङ्गो टिम छ 3 नम्बर वडामा, बाँकी रहेको 2 नम्बर वार्डमा एकजना जनप्रतिनिधि हुन्छ, बाँकी रहेको वार्डमा हाम्रो नेकपा एमालेका जनप्रतिनिधिहरू हुनुहुन्न, नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्न। यसो भए हुँदा जहाँ निर्वाचित हुनुभएको छ त्यो ठाउँमा पार्टीले निर्देशित गर्ने, उहाँहरूलाई सहयोग समन्वय गर्ने, र जुन ठाउँमा हाम्रो नेकपा एमालेका जनप्रतिनिधि हुनुहुन्न त्यहाँका जनताहरूका समस्याहरू समाधानका लागि स्थानीय सरकारसँग, वडासँग र अर्को पालिकासँग चाहिँ नेकपा एमालेका तर्फबाट दैनिक जनताले भएका समस्याहरू समाधानका लागि पहलकदमी गर्ने, त्यसका लागि संवाद गर्ने, छलफल गर्ने, अब त्यसअनुसार स्थानीय सरकारले यदि चाहिँ ती मागहरू, जनताका मागहरू सम्बोधन गरेन भने नेकपा एमालेको अगुवाईमा जनदबाव सिर्जना गर्न र त्यो समस्या समाधान गर्नका लागि स्थानीय तहहरूलाई बाध्य गराउने काममा अगुवाई गर्नेछ। जहाँ समस्या समाधान भइहाल्छ, संवाद छलफलको माध्यमबाट अगाडि बढ्दा समाधान भइहाल्छ, त्यसको हकमा सकिएको, जहाँ समाधान गर्नका लागि स्थानीय सरकारहरू या वडा समिति भनौँ या पालिकाको कार्य के भन्छ कार्यपालिका, यदि त्यो कामका लागि तयार भएन भने जनतालाई सङ्गठित गरेर जनदबाव सिर्जना गर्न त्यसलाई समाधानका लागि पहल गर्ने काममा नेकपा एमाले भूमिका निर्वाह गर्नेछ। यस अन्तर्गत अहिले म इन्चार्ज भएको क्षेत्रमा जम्मा 14 वडा मध्ये हाम्रो पार्टीले जितेको जम्मा 2 वडा मात्रै पूर्ण रूपमा बहुमत सहित भनेको जितेको, 12-6 नम्बर वार्ड र हल्दीबारीको 3 नम्बर वार्ड हो। भद्रपुरको 7 नम्बर वार्डमा वडाध्यक्ष बाहेक हामीले 4 सदस्य जितेका छौँ। यता पित्तामडको 10 नम्बर वार्ड हाम्रो नेकपा एमालेको जनप्रतिनिधि कोही पनि हुनुहुन्न। यसो हुँदा मैले यो स्ट्राटेजीका साथ हामी अगाडि बढ्नेछौँ। हाम्रा जनताका समस्या यदि हामीले जितेको वार्ड छ, हामीले जितेको पालिका छ, जनताको समस्या समाधान पार्टीको तर्फ मार्गदर्शनमा जनप्रतिनिधिहरूले अगुवाई गर्नुहुन्छ। जहाँ पार्टीले जितेको छैन त्यहाँ सम्बन्धित जनप्रतिनिधिहरूसँग हामी बस्छौँ, छलफल गर्छौँ र समाधानका लागि पहल कदमी लिन्छौँ। यदि उहाँहरूले त्यसलाई कमजोरीको रूपमा ठान्नुभयो भने जनताको ताकतमा जनदबाव सिर्जना गरेर त्यो समाधानका लागि पहल कदमी लिन्छौँ।
अहिले पारदर्शीको चाहिँ विकास निर्माणलाई अघिल्लोचोटि यस्तो चाहिँ किन हुन्छ, एकपल्ट जितेका मान्छेलाई मान्छेले पत्याउँदैनन् कि अघिल्लोचोटि अध्यक्ष उपाध्यक्ष पारदर्शीमा नेपाली काङ्ग्रेसबाट जित्नु भएको थियो, अरू वडाहरूमा चाहिँ एमालेबाट जित्ने जनप्रतिनिधिहरू धेरै हुनुहुन्थ्यो, योचोटि अध्यक्ष उपाध्यक्ष एमालेबाट जित्नुभयो, अरू वडाको जनप्रतिनिधिहरू चाहिँ अधिकांश नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले जित्नुभयो, यस्तो चाहिँ जनप्रतिनिधिले जनअपेक्षित काम नगरेका कारण आएको रिजल्ट हो यस्तो भनेर भन्न सकिन्छ?
अब तपाईँले भने जस्तो बारादशीमा ठ्याक्कै त्यो अवस्था भयो। बारादशीमा अघिल्लो पटक नेपाली काङ्ग्रेसका साथीहरू, 2 जना साथीहरू अध्यक्ष उपाध्यक्ष जित्नुभयो, वडा जति अधिकांश वडाहरू, अधिकांश होइन करिब सबैजसो वडा, 7 नम्बर वडा बाहेक सबैजसो वडा नेकपा एमाले का कार्यकर्ता साथीले जित्नुभयो, 4 नम्बर वडा माओवादी साथीहरू र 7 नम्बर वडामा नेपाली काङ्ग्रेसका वडाध्यक्षले चाहिँ जित्नुभयो, त्यहाँ पनि सदस्यहरू अरू जित्नु भएको थियो। यसपटक हेर्दा तपाईँको चाहिँ एउटा वडा बाहेक अरू सबै नेकपा एमाले गुमायो र तपाईँ अध्यक्ष उपाध्यक्ष फेरि एमाले जित्यो। त्यो हिसाबले हेर्दा बारादशीमा सायदै हिजो अध्यक्ष उपाध्यक्षले पनि जनताको अपेक्षा पुरा गर्न सक्नु भएन कि भने देखिन्छ। हिजो नेपाली काङ्ग्रेसले एक्लै जितेको थियो 74-मा, यसपटक गठबन्धन बनाउँदा पनि नेकपा एमा के अरे नेपाली काङ्ग्रेसले जित्न सकेन। गठबन्धन बनाएर चुनाव लड्दा पनि नेकपा एमाले एक्लै र नेपाली काङ्ग्रेसले गठबन्धन बनाएर चुनाव लड्दा पनि बारदशीमा अध्यक्ष उपाध्यक्ष जित्न सकेन, तर वडाध्यक्षहरू उसले जित्यो। यसो हुँदा के भन्न सकिन्छ भने जनताको अपेक्षाहरू यदि हाम्रा जनप्रतिनिधिले हिजो पुरा गरेनन् कि भन्न चाहिँ सकिन्छ। फेरि पनि त्यस त्यो कसरी पनि सकिन्छ भने त्यही बारदशीसँगै जोडिएको हल्दीबारीमा फेरि हिजो चाहिँ अल्पमतमा रहेको अध्यक्षको टिम यसपटक पूर्ण बहुमत, द्वितीय बहुमतका साथ फेरि निर्वाचित भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी। हिजो हामी नेकपा एमाले उपाध्यक्ष सहित बहुमतमा थियौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष सहित अल्पमतमा थियो, आज आइपुग्दाखेरि 79 सालको निर्वाचन आइपुग्दा त्यो अल्पमतमा भएको टिम त्यही अध्यक्ष त्यही पार्टीको बहुमतसहित अध्यक्ष उपाध्यक्ष सहित बहुमतमा पुगेको छ। त्यसो हुँदा जनताका कतिपय अपेक्षाहरू हामीले पुरा गर्ने सन्दर्भमा समस्या भयो कि भन्ने कुरा देखिन्छ। र एउटा चाहिँ मलाई मैले अहिले काम गरिरहँदा मैले देखेको र भोगेको कुरा के देख्छु मैले भने विकासको काममा मात्रै केन्द्रित हुने जनप्रतिनिधि भन्दा पनि जनताले मेरो घरमा जनप्रतिनिधि कति आइपुग्यो भन्ने कुरालाई बढी हिसाब किताब राखेको देखिन्छ। जनप्रतिनिधि मेरो घरमा कति आइपुग्यो, मलाई सुख परेको बेलामा कति आयो, दुःख परेको बेलामा कति आयो, मेरा समस्याहरू कतिको सुनो मात्रै, उसको समाधान गरौँ कि गरेन भन्ने कुरा होइन, सुनिदियो मात्रै भने पनि मेरोमा आइ त पुगो कम्तीमा, म बिरामी भएको बेला आइ त पुगो कम्तीमा, मलाई अप्ठ्यारो परेको बेलामा आइ त पुगो कम्तीमा, मैले बोलाएको बेला कम्तीमा हाँसेर त बोलिदिन्छ भन्ने हिसाबले पनि जनप्रतिनिधिहरूको मूल्याङ्कन स्थानीय तहमा जनप्रतिनिधिहरूको मूल्याङ्कन जनताले गरेको देखिन्छ। होइन विकासको कामका हिसाबले हेर्नुहुन्छ तपाईँ, म इन्चार्ज भएकै क्षेत्रभित्रको हल्दीबारी त्यहाँ नेकपा एमालेको अगुवाईमा जुन गतिमा 5 वर्षमा विकास भयो मलाई लाग्छ गाउँपालिकाका हिसाबले अरू गाउँपालिकामा को तुलनामा त्यहाँ अत्याधिक विकासका कामहरू भए तर त्यही विकासको काम गर्ने टिम नै यो निर्वाचनमा सर्लकार हो. त्यो विकासको कामका कारणले गर्दा जनताले त भोट त एमालेलाई नदिनुपर्ने कुनै कारण नै थिएन. तर जनताले प्रश्न के गरे भने होइन विकासको काम त गरेकै हो, मेरो घरको अगाडिको बाटो पनि बनाऊ, विद्यालयमा जुन खालको सुधार गर्नुपर्ने थियो त्यो सुधार पनि भयो, निशुल्क शिक्षाको कुरा नेकपा एमालेको अगुवाईमा भयो, निशुल्क शिक्षाको व्यवस्था भयो, स्वास्थ्यका क्षेत्रमा काम भयो, कृषिको क्षेत्रमा काम भयो. तर काम त भयो तर त्यो जनप्रतिनिधि मैले बोलाउँदा बोलेन नि त, मैले बोलाउँदा झर्केर बोलाऊ नि त, या मैले मेरो घरमा समस्या परेको बेलामा आएन नि त भन्ने प्रश्न निर्वाचनका बेलामा म त्यो बेला हल्दीबारीको निर्वाचन परिचालनको संयोजकै भएको हिसाबले पनि जनतासँग धेरै त्यो बेला चाहिँ अन्तर्क्रिया हुने मौका पनि भयो. त्यो बेला उहाँहरूका प्रश्न चाहिँ बोलेन नि त हामीसँग, हामीले बोलाउँदा सुनेन, हामीले नमस्ते गर्दा नमस्ते फर्काएन भन्ने खालका गुनासाहरू अधिकांश गुनासाहरू चाहिँ त्यो खालको आयो. त्यसो हुँदा हामीले विकासको काम गर्नुपर्छ, जनताका दैनिक समस्याहरू समाधान पनि गर्नुपर्छ, सँगसँगै जनतासँगको जुन जनशैली अप्नाउनु पर्ने हो, जुन जनतासँगको घनिष्ठता चाहिँ को विकास गर्नपर्ने हो, त्यो कुरामा ध्यान दिएन भने पनि त्यसले पनि समस्या बनाउँदो रहेछ भन्ने कुराको यो अघिल्लो 5 वर्षको हामीसँग अनुभव छ. त्यसो हुँदा आजका जनप्रतिनिधि साथीहरूलाई मेरो के आग्रह छ भने विकासको काम गर्नुहोस्, जनताका दैनिक समस्याहरू समाधान गर्नुहोस्, तर र जनप्रतिनिधि हुन्छ बहादुर चाहिँ नभन्नुहोस्, जे पनि हुन्छ भन्ने र पुरा नगर्ने चाहिँ नगर्नुहोस्, तर विकासका काम गर्दै जाँदा पनि जनतासँगको घनिष्ठतालाई, जनतासँगको सम्बन्धलाई चाहिँ प्रगाढ बनाउने कुरालाई तपाईँलाई ध्यान दिनुभयो भने तपाईँ पनि भोलि निर्वाचित हुनुहुन्छ, सँगसँगै पार्टीलाई पनि तपाईँले भोलि चाहिँ विजयको शिखरमा पुर्याउन सक्नुहुन्छ. तपाईँ आज निर्वाचित हुने र अर्को पटक अर्को पार्टीको अर्को कार्यकर्ता साथी निर्वाचित हुनै नसकिने गरेको परिस्थिति बन्द गराइदिनु भयो भने तपाईँ मलाई लाग्छ पार्टीको हिसाबले तपाईँ असल कार्यकर्ता बन्नुहुन्न. त्यसमा असल कार्यकर्ता बन्ने हो भने पार्टीको तर्फबाट भोलि अर्को साथी उठ्दाखेरि जोसुकै साथी उठ्दा पनि चुनाव जित्ने परिस्थिति निर्माण गर्ने हो भने जनता को दैनिक समस्याहरू समाधानका लागि तपाईँले पलकदमी गर्नुपर्छ. हुन्छ चाहिँ भन्ने तर समाधान केही नगर्ने भयो भने पनि फेरि जनताले चाहिँ विश्वास गर्ने परिस्थिति बन्दैन. त्यो पलकदमी पनि गर्ने र जनतासँगको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्छ भन्ने मलाई लाग्छ.
अहिले नेकपा एमाले मिसन ग्रास रुट अभियान चलाइराखेको छ, यो के हो, कसरी चल्दैछ?
अब यसमा मिसन ग्रास रुट अभियानमा हामी छौँ. हाम्रो फागुन 5 गतेबाट यो अभियान सुरु भएर 9 गतेसम्म पार्टी स्थापना दिवसको दिनसम्म यो अभियानलाई अभियानको रूपमा 2 महिना अभियानको रूपमा हामीले अगाडि बढाइरहेका छौँ. शब्दका हिसाबले मिसन ग्रास रुट छ, ग्रास रुट भनेपछि घाँसको जरासम्म पुग्ने भन्ने हो. यसमा मैले त्योभन्दा अगाडि यो के हो भन्ने सन्दर्भमा कुरा गर्नुहुँदा नेकपा एमालेलाई मलाई के लाग्छ भने नेकपा एमाले आफूलाई आफ्नो कार्यकर्ता पङ्क्तिलाई र आफूलाई नेकपा एमालेलाई नै घाँसको रूपमा यसले आफूलाई परिभाषित गर्छ भन्ने मलाई लाग्छ. यसको शब्दका हिसाबले कसरी ल्याउनु भन्ने तारले थाहा छैन, तर मलाई अनुभूति भएको कुरा चाहिँ नेकपा एमाले एउटा घाँस हो. जस्तो तपाईँको चाहिँ घाँसलाई तपाईँ जति पटक काट्नुहोस् काटेको भोलिपल्ट फेरि पलाउन थालिहाल्छ, उम्रिन थालिहाल्छ. आज तपाईँ सुकाएर तपाईँले डढेलो लगाउनुहोस्, आगो बालिदिनुहोस्, तर भोलिपल्ट पानी पर्यो भने पर्सिपल्टबाट तपाईँ त्यो उम्रिन थालिहाल्छ. तपाईँ किच्नुहोस् जे गर्नुहोस् त्यो चाहिँ उम्रिन थालिहाल्छ. त्यसो हुँदा यो नेकपा एमाले चाहिँ एउटा हरियो घाँस जस्तै पार्टी हो. यसलाई जतिसुकै दबाउन खोजे पनि, जतिसुकै पछार्न खोजे पनि, जतिसुकै तपाईँ यसलाई निमिट्यान पार्न खोजे पनि यो मासिँदैन नमासिने घाँसको रूपमा नेकपा एमालेलाई चाहिँ नेताहरूले सम्झिएको र त्यसअनुसार चाहिँ यो मिसन ग्रास रुट भनेर यो नामाकरण गरेको हो भन्ने मलाई लाग्छ. त्यसो हुँदा त्यो घाँसको जरासम्म पुग्ने भने नेकपा एमाले एउटा घाँस त्यसको जरासम्म पुग्ने अभियानको रूपमा यो अभियानलाई लिएको भन्ने मलाई लाग्छ. यसमा हामी यसमा मुख्यतया 2 काम गर्दैछौँ. एउटा काम सङ्गठनलाई विस्तार गर्ने कुरा, विस्तार चाहिँ हरेक टोलमा पार्टी पुर्याउने, पार्टीका जनवर्गीय सङ्गठनहरू पुर्याउने, हरेक जनताका बिचमा पार्टीलाई पुर्याउने, पार्टीका समर्थक शुभचिन्तकहरूलाई सङ्गठित गरेर पुर्याउने, पार्टीका अरू विभिन्न पार्टीमा रहेका चाहिँ विभिन्न पार्टीमा रहेका बुद्धिजीवीहरू त्यो पार्टीका नेता कार्यकर्ताहरूका बिचमा पनि नेकपा एमाले के हो, नेकपा एमाले आज लिएको रहेको नीति के हो, नेकपा एमालेलाई देश कहाँ पुर्याउन चाहन्छ, कस्तो बनाउन चाहन्छ भन्ने कुरा विभिन्न राजनीतिक पार्टीहरूका नेता कार्यकर्ताहरूका बिचमा पनि यो अभियानका बिचमा पुर्याउने. त्यसो हुँदा यसलाई हामीले विस्तारको अभियान भनेका छौँ. यो विस्तार गर्ने कमिटी आबद्धताका हिसाबले जनवरीय सङ्गठनहरू पार्टीका कमिटीहरू टोल टोलमा पुर्याउने, विस्तार गर्ने, सदस्यता वितरण गर्ने यो विस्तारको अभियानलाई हामी अगाडि बढाउँछौँ भने अर्को पार्टी सुदृढीकरणको अभियानलाई अगाडि बढाउँछौँ। यो सुदृढीकरण गर्ने कुरा भनेको पार्टीका कमिटीहरूलाई चलायमान गराउने, चुस्त दुरुस्त बनाउने र नेता कार्यकर्तालाई वैचारिक चाहिँ राजनीतिक हिसाबले प्रशिक्षित गर्ने, वैचारिक राजनीतिक हिसाबले चाहिँ सक्षम बनाउने यो काम हामी यो दुई महिनाका बिचमा गर्छौँ। यदि यो काम गर्दै जाँदा थप केही अझै समय बढाउनु पर्ने परिस्थिति भयो भने पार्टीले फेरि उपयुक्त समय फेरि खास खालको अभियान सञ्चालन गरिरहन्छ। मलाई लाग्छ पार्टीले एउटा सङ्कल्प पनि गरेको छ, हरेक वर्ष विशेष खालको अभियान सञ्चालन गर्ने गरी अगाडि बढ्ने गरीको पार्टीले एउटा सङ्कल्प पनि गरेको छ। त्यसो हुँदा यो पटक रोकिएका केही चाहिँ कामहरू बाँकी रह्यो भने, थाँतिरह्यो भने अर्को चाहिँ अभियानमा हामी त्यो अभियानलाई अगाडि बढाउँछौँ। र यो दुईवटा मुख्य उद्देश्य, एउटा पार्टीलाई विस्तार गर्ने र अर्को सुदृढ बनाउने, पार्टी कमिटी सुदृढ बनाउने, त्यो अभियानका साथ हामी अगाडि बढ्नेछौँ। मलाई अहिले हामीले अनुभूत गरिरहेको कुरा के हो भने, आज हामीसँग करिब 10 लाख पार्टी सदस्य हुनुहुन्छ। तपाईँलाई आजभन्दा करिब 30 वर्ष अगाडि 2048 सालतिरको कुरा सम्झिनुभयो भने हामीसँग 10 लाख होइन, त्यो बेला देशभरिमा मोटामोटी 1 लाख पनि पार्टी सदस्य थिएनन्। झापाको तपाईँ कुरा गर्नुहुन्छ भने हामीसँग 500 पार्टी सदस्यहरू को हाराहारी 500-600 पार्टी सदस्यहरू भएको बेलामा, त्यो बेला नेकपा एमाले 6 मा 6 वटा निर्वाचन क्षेत्र जितेको थियो, झापा जिल्ला लाल किल्ला बनाएको थियो। आज हामीसँग झापामा 40,000 भन्दा बढी पार्टी सदस्य छौँ, तर पनि हामीले झापामा चुनाव जित्नलाई कतिपय ठाउँमा कतिपय पार्टीहरूसँग सहकार्य गर्नुपर्ने परिस्थिति निर्माण भयो। त्यसो हुँदा तपाईँको चाहिँ सङ्ख्यात्मक हिसाबले हामीले पार्टीलाई विकास गऱ्यौँ, तर गुणात्मक ढङ्गले पार्टीको विकास गर्न सकेनौँ भन्ने अनुभूति छ। र यो पार्टीलाई सुदृढ बनाउनका लागि पार्टीका नेता कार्यकर्ताहरू, पार्टी सदस्यहरू वैचारिक राजनीतिक हिसाबले प्रशिक्षित हुन, दक्ष हुन जरुरी छ। र त्यो दक्ष वैचारिक राजनीतिक हिसाबले प्रशिक्षित पार्टी कार्यकर्ताहरू बाट मात्रै पार्टी सुदृढ बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ हामी यो सुदृढीकरण गर्ने अभियान पनि यो मिसन ग्रासरुट अभियान अन्तर्गत गर्नेछौँ।
अहिले चाहिँ जुन ढङ्गले पार्टीले अभियान सञ्चालन गरिराखेको छ नेकपा एमाले, त्यो अभियान सञ्चालन गरिरहँदाखेरि चाहिँ यो नेताका लागि काम गरिदिए जसरी तल्लो कमिटीका कार्यकर्ताहरू चाहिँ त्यसरी मात्रै खटिराखेको हुनुहुन्छ, जुन ढङ्गले तपाईँले भन्दै हुनुहुन्छ त्यो ढङ्गले जनताको घरमा पुग्ने, त्यहाँका समस्या बुझ्ने, वैचारिक रूपमा सुदृढ बनाउने भन्दा पनि पार्टीले अभियान ल्याइहालो, अब त्यो चाहिँ यसो चलाइदिइहालौँ न त भन्ने गरीको मात्रै अवस्था छ भन्ने पनि सुनिन्छ नि। यो चाहिँ नेताका लागि हामी काम गरिदिँदैछौँ, आखिर के नेताले नै चाहिँ राम्रो गरी काम गर्दैनन् भन्ने गरीको निराशा पनि व्यापक छ भन्ने छ नि।
अब के ठाउँमा यो खालका समस्याहरू हुन सक्छन्, अब यसमा हामीले कार्यकर्ता पङ्क्तिलाई सही ढङ्गले प्रशिक्षित नगर्दा, नबुझाउँदा यो खालको समस्याहरू भएको हुनसक्छ। कार्यकर्ता पङ्क्तिलाई हामीले बुझाउनुपर्छ। र यो नेता जस्तो धेरै ठाउँमा म अहिले छलफलमा गइरहँदा साथीहरूको नेताले नेतृत्वले चाहिँ ठिक ढङ्गले काम गरेन भन्ने प्रश्नहरू चाहिँ उठ्छ होइन। अनि मैले के भन्ने गरेको छु र साथीहरूसँग छलफलमा जाँदा के देखेको छु भने, जुन तहको नेताले मसँग गुनासो गर्नुहुन्छ त्यही तहको नेता उहाँकै सन्दर्भमा चाहिँ उहाँभन्दा तलको कार्यकर्ताको के गुनासो छ यसरी हेर्नुभयो भने, जस्तो मलाई गाउँ कमिटीको अध्यक्ष वा सचिवले तपाईँको हाम्रो पार्टीले ठिक ढङ्गले काम गरेर पार्टीका नेताहरूले यो गल्ती गर्नुभयो, यो कमजोरी गर्नुभयो भनेर उहाँभन्दा ठ्याक्क माथिको, जस्तो म अहिले कचन कवलमा छु, कचन कवलमा कुरा गरिरहँदा कचन कवलको अब हाम्रो त्यहाँको प्रदेशको सांसद भएको पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य कमरेड बसन्त बानियाले यो बैठक गर्नुभयो नि त उहाँले यो कमजोरी गर्नुभयो भनेर क्वेसन गरे मानौँ भने, अब ठिक छ उहाँको क्वेसन सुने, ठिक छ उहाँले सुध्रिनुहुन्छ, सुधार्नुपर्छ, उहाँलाई सुधार्नुपर्छ, उहाँ पनि मान्छे मानवीय त्रुटि भएको छ भने सुधार्ने भन्ने ढङ्गले कुरा गरौँला। तर जो साथीले गुनासो गरिराख्नु भएको हुन्छ ठ्याक्क उहाँभन्दा तलको वडा कमिटीको नेता कार्यकर्ताले फेरि उहाँकै बारेमा गुनासो गरिरहेको छ, नेताले चाहिँ ठिक ढङ्गले काम गर्नुभएको छैन नि त, भनेपछि उहाँका बारेमा वडा कमिटीका सदस्यले कुरा गरिराख्नु भएको छ, त्यो वडा कमिटीका सदस्यका बारेमा कुरा गर्दा टोल कमिटीका सदस्यले कुरा गरिरहेछन् होइन। त्यो टोलमा गएर तपाईँ जनतालाई बुझ्यो भने फेरि तपाईँको त्यो टोलको जनताले त बसन्त बानिया चिन्दैन नि त कजन कवलमा होइन, त्यहाँ सोमपुरदेल पनि चिन्दैन, त्यहाँ नचिन्न सक्छ। त्यो जनताले त एमाले भनेको त त्यो छिमेकी एमालेको कार्यक्रममा कुदिरहने, बैठकमा कुदिरहने जो त्यहाँको स्थानीय नेता छ उसलाई एमाले भनेर जान्ने हो, भनेपछि एमाले ठिक काम गर्यो कि गरेन भन्ने कुरा चाहिँ उसको व्यवहार कस्तो छ भन्नेबाट परीक्षण गर्ने हो, भनेपछि त्यो जनताको तहमा गएर तपाईँलाई एमाले कस्तो लाग्छ भनौँ भने त्यो छिमेकीले उसले के व्यवहार गरेको छ त्यसका आधारमा एमाले ठिक काम गर्यो या बेठिक काम गर्यो, एमालेको नेता कस्ता भनौँ भने त्यो छिमेकको नेता कस्तो छ त्यसमा आधारित भएर उसले क्वेसन गर्दो रहेछ। त्यसो हुँदा हामीले कार्यकर्ता साथीहरूलाई के बुझाउनु पऱ्यो भने, नेता भनेको म पनि नेता हो, एमाले भनेको म पनि एमाले हो। त्यसो हुँदा एमाले भनेको केपी शर्मा ओली मात्रै एमाले होइन, एमाले भनेको म पनि एमाले हो, पार्टी भनेको म पनि पार्टी हो। त्यसो हुँदा मैले ठिक ढङ्गले काम गरेँ, जनताको बिचमा काम गरेँ भने एमाले ठिक हुन्छ भन्ने भावनाका साथ काममा अगाडि बढ्नुपर्छ भन्ने कुरालाई हामीले सही ढङ्गले बुझाउन सक्यौँ भने पार्टीको काममा तल जुट्ने कुरा सहज हुन्छ। र मलाई के लाग्छ भने अहिले एक ढङ्गले भन्दा तपाईँको चाहिँ यो वार्म अप जस्तो होइन, कुनै काम गर्नुभन्दा अगाडि आफ्नो शरीरलाई तन्दुरुस्त पार्ने जस्तो खालको काममा मात्रै अहिले चाहिँ हामी लागिरहेका छौँ। हामी अहिले पार्टीका वडा तहका कमिटीका बैठकहरू, टोल स्तरका कमिटीका बैठकहरू आयोजना गर्ने र योजना निर्माण गर्ने कुरामा नै अलिक बढी केन्द्रित छौँ। अहिले पनि हामी साँच्चै ग्रास रुटमा जुन जनताको तहमा पुग्नुपर्ने त्यो ढङ्गले त्यो तहमा अहिले पनि पुग्न सकिरहेको मैले समग्रमा हेर्दा बुझिरहेको छैन। वार्ड स्तरका भेलाहरू आयोजना गर्ने, बैठकहरू आयोजना गर्ने, कार्यकर्ता पङ्क्तिलाई जानुपर्छ है, तलसम्म जानुपर्छ है, पुग्नुपर्छ है भन्ने कुरामा अहिले त्यतातर्फ ओरिएन्टेसन गर्ने, अभिमुखीकृत गर्ने काममा मात्रै हामी केन्द्रित भइरहेका छौँ। मलाई लाग्छ अझै पनि हामीसँग करिब 20-22 दिनको समय छ। त्यो अवधिमा हामी साँच्चै जनताका तहमा, आधारभूत जनताका तहमा पुग्ने गरिएको योजना बनाएर त्यो ठाउँमा पुग्छौँ भन्ने मलाई लाग्छ। र अब एउटा मान्छेले मात्रै काम गर्नुपर्ने भएको भए पछाडि भ्याउने भन्ने कुरा हुन्थ्यो होला, तर हामीसँग त 131 वडा कमिटी सबै ठाउँमा छ, 15 पालिका कमिटी छ, र त्यो हरेक वडामा कम्तीमा चाहिँ तपाईँको 15-20 टोल कमिटीहरू छन्। त्यसो हुँदा ती टोल कमिटीहरूलाई सुदृढ बनाएर हामीले एकै दिन जनताका घरमा पुग्ने भनियो भने सबै टोलहरूमा एकै दिन सबै जनतालाई भेट्ने काममा पनि हामी लाग्न सक्ने परिस्थिति बन्न सक्छ। त्यसो हुँदा यो अभियानका साथ हामी यो 20-22 दिनमा अझ प्रभावकारी बनाएर अगाडि बढाउनेछौँ। तपाईँले भने जस्तो पार्टीले हराइहाल्यो, नेताहरूले भनिहाले, त्यसकारण गरौँ भन्ने जुन मानसिकता आज छ भने त्यसलाई हामी यो बिचमा त्यसलाई त्यो मानसिकतालाई तोडेर यो हाम्रो काम हो, पार्टीको काम हो, र पार्टी भनेको म पनि पार्टी हुँ भन्ने भावनाका साथ काम गर्ने परिस्थिति हामी निर्माण गर्छौँ।
त्यो परिस्थिति निर्माण गर्न चाहिँ नेतृत्व असफल छ, असफल हुन्छ भन्ने बुझिन्छ, किनभने यहाँले जुन कुरा भन्दै हुनुहुन्छ अपर्च्युनिटी चाहिँ जे अपर्च्युनिटी प्राप्त गर्नुपर्ने हो, सांसदहरूले आफ्ना पिए राख्दा चाहिँ परिवारभित्रका आफ्ना परिवारका सालो जेठान छोरा छोरी बुहारी भाइ भतिज त्यस्ता गरिकन राख्ने, सांसद निर्वाचित भइसकेपछि डमीका रूपमा मात्रै चाहिँ मान्छेहरू नियुक्त गर्ने, कुनै गरीको ठाउँमा अपर्च्युनिटी आयो त्यो दिनु पऱ्यो भने पहिले जो निर्वाचित भएको छ, जनप्रतिनिधि भएको छ, जो काम गर्दैछ ती गरीका मान्छेले आफ्ना आफन्तलाई मात्रै हेर्ने, अरू पार्टीका कमिटीका सिफारिसहरू नमान्ने, पार्टीका कमिटीका सिफारिसहरूबाट मान्छे नियुक्त नहुने, आफ्ना खुसी नियुक्त हुने, त्यो गरेका कुराले चाहिँ यो फलानाका लागि गरिदिएको हो, उनीहरूका लागि गरिदिनु पर्ने हो भन्ने गरेको भावना चाहिँ, यो सामूहिकताको भावना, कमिटी प्रणालीको भावना चाहिँ एकदमै न्यून भएर गएको छ, त्यसका कारण चाहिँ त्यहाँ निराशा छाएको छ भन्ने पनि देखिन्छ नि।
यो तपाईँलाई भनेको ठिकै प्रश्न हो, यो चाहिँ अलिअलि केही विकृतिहरू छन्, केही विसङ्गतिहरू छन्। यो विकृति विसङ्गतिलाई पार्टी कमिटी प्रणालीलाई हामीले चुस्त दुरुस्त र व्यवस्थित गरेपछि यो समस्याहरू समाधान हुन्छ भन्ने मलाई लाग्छ। हाम्रा सबै जनप्रतिनिधिहरू सबै तहको कमिटीमा, जस्तो क्षेत्रीय समन्वय कमिटीमा प्रतिनिधि सभाको त्यो क्षेत्रको सांसद आमन्त्रित क्षेत्रीय समन्वय कमिटीको सदस्यको हैसियतले त्यहाँ आउनुपर्छ। जुन चाहिँ कमिटीमा भए पनि क्षेत्रीय समन्वय कमिटीको बैठकमा सांसद आउनु पर्यो, प्रदेश सभाको सांसद छ भने प्रदेश क्षेत्रको समन्वय कमिटी बैठकमा अनिवार्य उपस्थित हुनुपर्छ। यसो भएपछि त्यहाँ उहाँले गरेका कमी कमजोरीहरूको बारेमा पार्टीमा काफी छलफलहरू, कमिटीमा छलफलहरू हुन्छन्। त्यसो हुँदा तपाईँले भने जस्तो यदि स्वकीय सचिव राख्दा या उहाँले कुनै कामहरू गर्दा कुनै लाभको पदमा कोही मान्छेलाई सिफारिस गर्नुपर्ने परिस्थिति भयो, त्यो खालको परिस्थिति भयो भने यदि नाताभित्र या कुनै आफ्नो चाहिँ आफन्तभित्र गरिराख्नु भएको छ भने त्यसलाई कमिटी प्रणालीलाई हामीले व्यवस्थित गरेर त्यसलाई सुधार्न सकिन्छ। र एउटा चाहिँ एउटा आम प्रवृत्ति मैले कस्तो देख्छु भने यो चाहिँ कुनै एउटा सामान्य अवसरको कुरा आयो र जस्तो मैले मानौँ कुनै एउटा अवसरको कुरा आयो, गणेश्वर यो खालको अवसर आयो, यसमा चाहिँ तपाईँले केही सिफारिस गर्नु न कोही मान्छे भने तपाईँले के ठान्नुहुन्छ भने भनौँ, उदाहरणका लागि तपाईँले के ठान्नुहुन्छ भने पहिले मेरो घरमा मेरो छोरा या छोरी या मेरो श्रीमती त्यो अवसर लिन सक्ने मान्छे छ कि छैन भनेर त्यहाँ ठान्नुहुन्छ। तपाईँको घरमा परिवारमा छ भने छ ल ठिक छ मेरो छोरालाई या छोरीलाई गरिदिनुहोस् भनेर तपाईँले भन्नुहुन्छ होइन, यो मानवीय स्वभाव हो भन्ने मलाई लाग्छ। त्यसपछि तपाईँसँग छैन भने त्यसै तपाईँको नाताको, तपाईँको दाइको या दिदीको छोराछोरी भान्जा भान्जी भतिजा भतिजी त्यतातिर जानुहुन्छ, त्यसपछि त्यो दायराभित्र भेट्नु भएन, त्यसै मामा माइजू या ससुराली यसरी यो नातातिर हेर्ने प्रवृत्ति, यो मानवीय प्रवृत्ति रहेछ, यसलाई हामीले पार्टीकरण गर्न पऱ्यो। जस्तो पार्टीभित्रै पनि त्यो छलफल गरेर पार्टीको अध्यक्षलाई भनौँ भने अध्यक्षले पहिले चाहिँ तपाईँको आफ्नो परिवारभित्र हेर्ने के, कम्तीमा तपाईँको समस्या भएको साँच्चै पार्टी कार्यकर्ताहरूभित्र पनि दुःख पाएको मान्छे, आर्थिक रूपमा गरिब विपन्न भएको मान्छे, उसलाई सहयोग गर्दा तपाईँको थप पार्टीलाई भोलि सहयोग हुने त्यो खालको मान्छे चाहिँ को छ भन्ने सामूहिकताको हिसाबले हेर्ने भन्दा पनि मेरो परिवारभित्र त्यस्तो मान्छे को छ भनेर खोज्ने यो मानवीय कमजोरीको प्रवृत्ति हो। यसलाई हामीले कमिटी प्रणालीलाई व्यवस्थित गरेर तपाईँको चाहिँ यसलाई समाधान गर्नुपर्छ। यदि जस्तो तपाईँको कुनै पनि चाहिँ ठाउँहरूमा नियुक्तिका कुराहरू या कुनै खालको कामहरू गर्ने सन्दर्भमा यदि कमिटी प्रणाली व्यवस्थित गरियो भने त तपाईँको कुनै मान्छे काहीँ नियुक्ति भयो भनेपछि नियुक्ति हुँदा जस्तो मानौँ म जिल्ला समन्वय समितिको प्रमुख थिएँ, मैले चाहिँ मेरो स्वकीय सचिव राख्दै मैले पार्टीलाई मानव सोधेँ भने पार्टीलाई सोध्ने त मैले त सम्बन्धित मान्छेलाई सोध्ने होला, अध्यक्षलाई सोध्ने होला, त अध्यक्षलाई सोध्यो भने अध्यक्षले ल फलनालाई राख्नु भनेर प्रश्न गर्नु के अरे भन्नुभयो भने मैले त्यही मान्छे राखेँ भने भोलि मलाई कार्यकर्तालाई प्रश्न गर्दा त मैले भन्छु नि त मलाई अध्यक्षले दिनुभएको नाम त्यस कारण मैले राखेँ भनेर भन्छु। अनि अध्यक्षलाई प्रश्न गर्नु पऱ्यो कार्यकर्ता तपाईँले कोसँग छलफल गरेर गर्नुभयो त किन त्यो मान्छे गर्नुभयो भनेर त कार्यकर्ताले जब प्रश्न गर्ने परिस्थिति निर्माण हुन्छ, जनताले जब प्रश्न गर्ने स्थिति निर्माण हुन्छ तब त मान्छे सचिनु पर्ने परिस्थिति भइहाल्छ। त्यसपछि त कुनै काम गर्नु पूर्व छलफल गर्ने बानीको विकास हुन्छ। त्यसो हुँदा आज खास गरी 74 सालपछि हामीले नेकपा एकताको जुन प्रक्रियामा नेकपा एमाले एकताको प्रक्रियामा गएर हामी अगाडि बढ्यौँ, यो 2-3 वर्षको अवधिमा जुन खालको पार्टी चाहिँ जुन ढङ्गले पार्टी अगाडि बढ्यो त्यो बेला पार्टीको कमिटी प्रणाली एक ढङ्गले भन्दा ध्वस्त भयो, जसका कारणले गर्दा यी खालका समस्याहरू आए। नत्र पार्टी कमिटी यदि व्यवस्थित हुने हो भने यी खालका समस्याहरू हामी कमिटी प्रणालीलाई व्यवस्थित गरेर नै समाधान गर्न सक्छौँ।
हामी 12 दशी खबर कार्यक्रमको अन्त्यमा छौँ। यो अन्त्यमा झापा ली नागरिकहरूलाई समृद्ध बनाउनका लागि स्थानीय तहहरूले पालिकाहरूले के कामहरू चाहिँ प्राथमिकताका साथ गरे भने नागरिकहरूको जीवनस्तर उठ्न सक्छ?
मुख्यतया मैले तपाईँले यो प्रश्न गर्नुभन्दा पहिले यसको उत्तर भन्नुभन्दा पहिले मैले एउटा दृष्टान्तका बारेमा एउटा घटनाको बारेमा तपाईँलाई आग्रह गर्न चाहन्छु। सायद 62-63 को जनआन्दोलनभन्दा अगाडि हुनपर्छ मैले एकजना जिम्मेवार नेतासँग यो खास गरी गरिब विपन्नहरू म जुन संस्थामा काम गर्थेँ त्यो संस्थाका हिसाबले दलित समुदायका गरिब विपन्नहरूको आर्थिक उपार्जन गर्ने खालका कार्यक्रममा तपाईँहरू संयन्त्रमा हुनुहुन्छ, गाविस संयन्त्रमा हुनुहुन्छ, नगरपालिकाको संयन्त्रमा हुनुहुन्छ, त्यो संयन्त्रबाट आर्थिक उपार्जनका कार्यक्रमहरूका लागि बजेट केही न केही विनियोजन गरिदिनु पऱ्यो भनेर मैले आग्रह गरेँ, छलफल गरेँ। उहाँसँग लामो छलफलमा मेरो आशय त्यो थियो। उहाँले अन्तिममा के भन्नुभयो भने अब कमरेड यो चाहिँ पहिले हामी विकासको काम गर्ने हो, विकासको काम सकेपछि अनि यी खुद्रा मसिना काम गरौँला भनेर उहाँले भन्नुभयो। त्यसो भनेपछि म त्यो बेला एउटा सानो तहको कार्यकर्ता थिएँ, म पार्टीको जिल्ला कमिटी पनि थिइनँ, क्षेत्रीय कमिटीमा थिएँ, उहाँ मभन्दा माथिल्लो तहको जिम्मेवारी हुनुहुन्थ्यो। त्यसो भनेपछि मैले कोसिस त गरेँ तर उहाँलाई मैले कन्भिन्स गर्न सकिनँ, त्यसपछि म ब्याक भएँ। भन्नुको मतलब आज पनि हाम्रो चाहिँ नेताहरूको बुझाइ, हाम्रो जनप्रतिनिधिहरूको बुझाइ, विकास भनेको चाहिँ बाटोघाटो पुल बनाउने कुरा चाहिँ विकास हो, त्यहाँदेखि बाहेक अरू कुरा चाहिँ विकास होइन भन्ने एक खालको बुझाइ भएको हुनसक्छ। त्यस कारण आज हाम्रो पहिलो काम चाहिँ विकास भनेको के हो भन्ने कुरामा जनता हाम्रा जनप्रतिनिधिलाई हाम्रा नेताहरूलाई बुझाउन जरुरी छ। मैले हाम्रो पार्टीको अध्यक्षको जतिखेर भाषण सुन्छु त्यो बेला उहाँले विकासको वास्तविक कुरा मात्रै गरेको सुन्छु, उहाँले हरेक पटक भन्दा समृद्ध नेपाल सुखी नेपाली भन्नुहुन्छ, सुखी नेपाली समृद्ध नेपाल, सुखी नेपाली बाटो बनाएर मात्रै हुँदैन, उहाँको हरेक कुरा आर्थिक कुरा, आर्थिक जनताको आर्थिक जीवनस्तर परिवर्तन हुने कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा, रोजगारीको कुरा होइन भनेपछि आवासको कुरा भनेपछि जनताको सुख बिना सुख पाएन जनताले भने विकास हुँदैन, त्यस कारण यो कुरालाई जोड्न पर्यो, यो काममा हामीले काम गर्नु पर्यो भन्ने मलाई लाग्छ। र नेकपा एमालेको तर्फबाट आज भन्नुपर्दा आज हामीले स्थानीय तहको तर्फबाट जनताका हितमा काम गर्ने जम्मा 5 वटा काम गर्नुपर्छ। नम्बर 1 हामीले हाम्रो शिक्षालाई रूपान्तरण गर्नुपर्छ। शिक्षाको रूपान्तरणको कुरा गरिरहँदा पहिलो काम भनेको शिक्षा सर्वसुलभ बन्न पर्यो, आज शिक्षा सर्वसुलभ बनिरहेको छैन। हामीले सामुदायिक विद्यालयको शिक्षा जुन संविधानले 12 कक्षासम्मको शिक्षालाई निःशुल्क गर्नुपर्छ भनेको छ त्यो निःशुल्क शिक्षा पनि आज हुन सकिरहेको छैन, शुल्क नतिरिकन सामुदायिक विद्यालयमा पनि जनताका छोराछोरी पढ्न पाउने परिस्थिति बनिरहेको छैन। त्यसो हुँदा यसलाई सर्वसुलभ बनाउनु पर्यो पहिलो काम, सँगसँगै सर्वसुलभ त बनाउने तर त्यो शिक्षा फेरि जीवन उपयोगी भइरहेको छैन। हाम्रो हामीले शिक्षा दिएका हाम्रा आजका शैक्षिक जनशक्तिहरू हाम्रो मुलुकका लागि भनिरहेका छैन. हामीले उत्पादन गरेको जनशक्ति कि त युरोप अमेरिकाका लागि, अस्ट्रेलियाका लागि, कि त तपाईँको गल्फ कन्ट्रीका लागि, खाडी मुलुकहरूका लागि हामी जनशक्ति उत्पादन गरिरहेका छौँ. त्यसो हुँदा जीवन उपयोगी शिक्षा दिएर नेपालकै लागि जनशक्ति उत्पादन गर्ने दिशामा हामीले ध्यान दिनुपर्छ. मैले शिक्षाका सन्दर्भमा कुरा गर्दा यसलाई सर्वसुलभ बनाउनु पर्यो, जनताले उपयोग गर्न सक्ने बनाउनु पर्यो, जनताका छोराछोरी पढ्न आर्थिक नभएको कारणले, पैसा नभएको कारणले पढ्नबाट वञ्चित हुने परिस्थितिको चाहिँ यो निर्माण गर्न पर्यो पहिलो काम, र दोस्रो सँगसँगै शिक्षा आर्जन गरिसकेपछि चाहिँ त्यो जीवन उपयोगी हुनु पर्यो. यो दोस्रो काम यो शिक्षाका सन्दर्भमा. दोस्रो काम हामीले गर्नुपर्ने भनेको स्वास्थ्यका सन्दर्भमा हो. आज चाहिँ निरोगी नेपाल बनाउने कुरा होइन, स्वास्थ्य उपचार, पहिलो रोग लाग्ने नदिने परिस्थिति निर्माण गर्नका लागि खानपान रहनसहन त्यसका लागि तपाईँको चाहिँ खाना पाउने परिस्थिति पनि निर्माण गर्न पर्छ. त्यो खाना पाउने परिस्थिति निर्माण गर्ने भने उसको गरिबी हटाउनु पर्यो, गरिबी हटाएर एउटा स्वस्थ नागरिक बनाउने कुरालाई हामीले ध्यान दिनुपर्छ भने, सँगसँगै बाइचान्स कुनै रोग लागिहाल्यो भने उसको उपचारको व्यवस्था गर्ने कुरालाई हामीले ध्यान दिनुपर्छ. दोस्रो काम हामीले गर्नु भने स्वास्थ्यको कुरा. तेस्रो काम हामीले गर्नुपर्ने भनेको तपाईँको चाहिँ आजको औजार उपकरणहरूको उपयोग गर्न सक्ने परिस्थिति निर्माण गर्ने. त्यसका लागि खेतीमा उद्योगमा औजार उपकरणहरूको प्रयोग गर्ने र बढीभन्दा बढी उत्पादनमा हामीले ध्यान दिनुपर्ने यो तेस्रो काम हो भन्ने मलाई लाग्छ. चौथो काम पर्याप्त पुँजीको विकास गर्ने हो. पुँजी चाहिँ जनतासँग पुँजी छ भने त्यो पुँजीलाई चाहिँ कसरी हुन्छ, जनताको पुँजीलाई, जनतासँग भएको पुँजीलाई राज्यसँग जोड्ने, राज्यको पुँजीलाई जनताको बिचमा लैजाने, यसो हुँदा यो पुँजी निर्माणको काम गर्ने. र पाँचौँ काम उद्यमशीलताको विकास गर्ने. उद्यमशीलताको विकासबाट हामीले चाहिँ रोजगारी सिर्जना गर्न सकिन्छ. होइन, स्वरोजगारै मात्रै भयो भने पनि त कम्तीमा एउटा नागरिक स्वरोजगारै मात्रै भयो भने पनि त उसको जीवन स्तरमा त परिवर्तन आउन सक्छ. त्यसो हुँदा स्वरोजगारको रूपमा विकास गर्दै क्रमिक रूपमा आज स्वरोजगार भएको मान्छे आजको मजदुरलाई एउटा स्वरोजगार उद्यमीको रूपमा विकास गर्ने र क्रमिक रूपमा उसलाई एउटा चाहिँ उद्यमशील विकास गरेर अरू चाहिँ मजदुरहरूलाई काम दिन सक्ने उद्यमीको रूपमा विकास गर्ने दिशामा जानुपर्छ. त्यसो हुँदा यो पाँचवटा काम गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ. र यो ध्यान दिइरहँदा हामीले खास गरिकन हाम्रा सबै जनप्रतिनिधिहरूले ध्यान दिनुपर्ने विषय भनेको अब हाम्रो संविधानले पनि समाजवाद उन्मुख चाहिँ हुने, संविधान अबको हाम्रो यात्रा चाहिँ समाजवाद निर्माणको हुने भनेर संविधानले पनि उल्लेख गरेको हुँदा यो कुरालाई एका राख्नु पऱ्यो कि हामीले गर्ने सबै काम समाजवाद उन्मुख छ कि छैन, समाजवादतर्फ जाने छ कि छैन. भन्नुको मतलब जनताको समस्याहरू समाधान गर्ने, गरिबभन्दा गरिब, विपन्नभन्दा विपन्न जनताहरूको समस्या समाधान हुने दिशातर्फ हाम्रा सबै कामहरू केन्द्रित हुनुपर्छ र त्यो दिशामा काम केन्द्रित गर्ने गरी आफ्ना कामहरूलाई केन्द्रित गर्नुपर्छ. त्यो दिशामा अगाडि बढ्नका लागि म जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु र पार्टीको कार्यकर्ता साथीहरूले पनि यी खालका कामहरू अघि मैले राखेको शिक्षाको कुरा, स्वास्थ्यको कुरा, औजार उपकरणहरूको उपलब्धता र त्यसको प्रयोगको कुरा, पुँजी निर्माणको कुरा र उद्यमशीलताको विकासको कुरामा ध्यान दिने खालका कामहरूलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ.
सोमसार, यो महत्त्वपूर्ण समयका लागि रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु.
तपाईँलाई र रेडियो भिजनलाई पनि यो चाहिँ मेरो आफ्नो विचार राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु. धन्यवाद सर.
उहाँ हुनुहुन्थ्यो नेकपा एमाले कोशी प्रदेश कमिटिका सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख, नेकपा एमालेका युवा नेता सोमनाथ पोर्तेल. बाह्रदशी खबरका लागि रेडियो भिजनसँग कुराकानी गर्दै आजका लागि बाह्रदशी खबर यति नै. अर्को अङ्कमा यसै गरी विकास निर्माणका विभिन्न विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ. तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु. नमस्कार.